بسم الله. أعوذ بالله من الشيطان الرجيم. وتحسبهم أيقاظا وهم رقود. في شيء بات چل رہی تھی کہ آپ دیکھیں گے کہ سورج بچ کے نکلتا ہے اس غار والوں سے جو اللہ تعالیٰ کے لیے تھوڑی سی مشقت اٹھاتا ہے. یہ ہے ماحول معاشرے سے ٹکر لینا, ماحول معاشرے کے خلاف چلنا. آج اسی سے ہم ڈرتے ہیں. حالانکہ ان کو سامنے موت نظر آ رہی تھی, وہ جا کے غار میں چھپ گئے. غار میں کوئی ہوٹل تو تھا نہیں کہ وہ کھاتے پیتے. ان کا کام یہ تھا ایمان کو بچاؤ, ایمان کو بچاؤ. آج ساری محنت اس پر ہے کہ بس ہمارا اسٹیٹس اعلیٰ ہو جائے اور ہماری دنیا عالی شان ہو جائے. ایمان کہاں ہے؟ اولاد کو اسی لیے ایسی جگہ جھونک دیتے. سینٹ جوزف اسکول میں اپنی اولاد کو پڑھا رہے ہیں بے شمار مسلمان. یہ تو ایک نام ہے, اس طرح کئی عیسائی مشنری اسکول چل رہے ہیں وہاں پہ مسلمان. بس اعلیٰ تعلیم ہے, انگلش بہت اچھی. سمجھتے ہیں انگلش اچھی ہوگی تو بچہ قابل ہوگا, قابل ہوگا دنیا خوب کمائے گا. بس یہی مقصد. لیکن ایمان کو بچانا, ایمان کہاں بچتا یہ سب جانتے ہیں. ساری دنیا تلی ہوئی ہے طاغوتی قوتیں. یہ دینی مدارس کیا ہو رہا ہے؟ دینی مدارس آگے دیکھتے ہیں تو کچھ نہیں ملتا. یہ دینی مدارس اسلام کے قلعے ہیں, اسلام کا قلعہ, اسلام کو بچانے کے لیے. اب ترکی اور مصر میں ابھی بھی جا کے دیکھیں, ایسے نشانات مٹائے گئے کہ مسجد کے آئمہ بھی باشرہ نہیں ملتے. اللہ ماشاءاللہ. اسی لیے یہ قلعے ایسے ہیں جس میں جو لوگ اپنے بچوں کو پڑھا رہے ہیں اور جو اس کے ساتھ جس طرح کی بھی اعانت کرتے ہیں, معاونت کرتے ہیں, وہ لوگ اس دین کا تحفظ کرنے والے ہیں. اللہ تعالیٰ نے فرمایا انا نحن نزلنا الذکر وانا له لحافظ. ہم ہی نے اس قرآن کو نازل کیا اور ہم ہی اس کی حفاظت کریں گے. تو ہم کیسے کریں گے؟ ہم اپنے خاص لوگوں کو اس کی توفیق دیں گے. بچے کہاں سے آئیں گے؟ بچوں کی پرورش بڑے کرتے ہیں, وہ بچوں کو بھیجیں گے, بچے حفظ کریں گے, پھر عالم بنیں گے, پھر قرآن کے معانی کی بھی تحفیظ ہوگی, قرآن کے الفاظ کی بھی حفاظت ہوگی. مدارس جو ہیں یہ اس کام کو انجام دے رہے ہیں جو اللہ تعالیٰ کی فوج ہے. اسی لیے یہ پوچھنا کہ کہاں سے چل رہے ہیں, کون چلا رہا ہے, فوج کو کون چلاتا ہے؟ حکومت چلاتی. مدارس کو کون چلاتا ہے؟ اللہ تعالیٰ چلاتے ہیں. جو اللہ کے دین کی حفاظت کر رہے ہیں اس کو اللہ تعالیٰ چلاتے ہیں. تو صرف اس لیے کہ کہیں ہمارے ایمان کے لالے نہ پڑ جائیں. پھر فرما رہے ہیں دیکھو, ہم جب ایک طرف کو ہو گئے وَإِذِ اعْتَزَلْتُمُوهُمْ وَمَا يَعْبُدُونَ إِلَّا اللَّهَ, ہم جب ان سے الگ ہو گئے, کنارہ کش ہو گئے ان لوگوں سے جو اللہ کے سوا دوسروں کو پوچھتے ہیں, فَأْوُوا إِلَى الْكَهْفِ, چلو اب کسی غار کی طرف چلو. آج نہیں کہا جا رہا غار کی طرف جائیں, آپ بالکل نوری آباد پہ جا کے مکان بنا لیں. اسی ماحول میں رہ کے اس کے خلاف چلیں. کوئی مارے پیٹے تو ہمیں بتائیں. جہاں پاکستان میں بے دینی آزاد ہے وہاں دین بھی آزاد ہے, جہاں بے دینی آزاد دین بھی آزاد. الحمدللہ ابھی تک قدر کرنے والے لوگ موجود ہیں. ابھی تک قدر کرنے والے لوگ تمنا کرتے ہیں کہ میرا بیٹا بھی مصلی سنائے. الحمدللہ مسلمان اب بھی اس کے اندر ایمان کی رمق ہے. ابھی وہ وقت نہیں آیا کہ کھو میں جا کے آدمی عبادت کرنے لگے. تو جب یہ چند نئے نوجوان جو ابھی اسلام کی ان کو روشنی ملی ہے ان کی حالت یہ ہے, ہم پرانے موروثی مسلمان چلے آ رہے ہیں. ہماری حالت کیا ہے؟ تھوڑی سی دیر میں داڑھی اگر بڑی ہوگی تو نوکری نہیں ملے گی, یہ عقیدہ بتائے. داڑھی بڑی اور چھوٹی سے نوکری ملتی ہے, اللہ کی رضا سے رزق ملتا. رزاق سے ناتا توڑا ہوا ہے اور رزق تلاش کر رہے ہیں. نماز چھوڑ کے دکاندار نماز چھوڑ کے رزق تلاش کر رہا ہے. نوکری پیشہ بھی ہاں, اگر دائیں جائیں گے تو سیٹ ناراض ہو جائیں گے. جو اللہ ناراض ہو رہا ہے تمہارے نماز چھوڑنے سے اس کی کوئی فکر نہیں. تو یہ ہمارے لیے عبرت کا مقام ہے. اسی لیے قرآن کریم قصے کہانیوں کی کتاب نہیں ہے, بلکہ یہ پڑھ کے ہمیں یہ عبرت حاصل کرنی چاہیے کہ چند نوجوان جب انہوں نے اس چیز کو داؤ پہ لگا دیا کہ ہم جئیں یا مریں ہم توحید سے نہیں ہٹیں گے, ہم توحید سے نہیں ہٹیں گے. लोग उसको मौलाना कहते हैं, मौलाना नहीं थे, मोहम्मद अली जौहर अंग्रेजी दां थे, क्रिकेट खेलते थे दोनों भाई, क्रिकेट के मैदान में बेहतरीन खिलाड़ी शौकत अली और मोहम्मद अली। मौलाना इसलिए कहते हैं कि दाढ़ी रखने से लोग मौलाना कहते हैं, इज्जत ही मिलती है ना भाई। तो आज इनको लोग मौलाना मोहम्मद जौहर से पूछे कौन से मदरसे में पढ़ा, कहीं भी। वैसे थोड़ा बहुत तो सभी पहले ज़माने में शुरू की किताबें गुलिस्ता बोस्ता पढ़ते थे और मसाइल से वाकिफ होते थे। आज का मिस्टर तो इस्तिंजे की सुन्नतों से भी नावाकिफ, वुजू और इस्तिंजे की सुन्नत भी नहीं जानता बेचार, वुजू और इस्तिंजे की, जबकि आका ने सब सिखाया। यहाँ तक कि काफिर ने एतराज किया कि तुम्हारे नबी तुम्हें सारी बातें बताते हैं, पर मैं हाँ हमारे नबी हमारे बाप की तरह हैं, हमें एक एक बात सिखाते हैं। इस्तिंजा कैसे करना ये भी सिखाया, उसमें तीन ढेले लेने ये भी सिखाया, रौस यानी गोबर और हड्डी से इस्तिंजा न करना ये भी सिखाया, दाएं हाथ से इस्तिंजा न करना ये भी सिखाया, बाएं हाथ से इस्तिंजा करना, इस तो ये सब नबी अलैहिस्सलाम ने सहाबा को सिखाया। तो इसमें कौन सी ऐसी बात है, हर शरीफ आदमी अपने बच्चों की तरबियत करता है, बच्चों की तरबियत करनी चाहिए। आज वालदेन सिखाते नहीं वुजू कैसे करना है, पाकी कैसे हासिल करनी है, वालदेन को चाहिए। वैसे तो क़ारी साहब अगर हम मदरसा भेज रहे हैं तो आसान नमाज में सारे मसाइल भी हैं और सारी चीज़ें भी हैं, क़ारी साहब भी बताते हैं, लेकिन ख़ुद भी इसका इसका ख्याल होना चाहिए कि हमारी औलाद दीन सीखे। जब हमारी औलाद सीखेगी वो अपनी औलाद को सिखाएगी। एक साहब ने नमाज शुरू की, हमारे साथी बता रहे थे, नमाज ही नहीं पढ़ते थे, जब नमाज शुरू की देखा कि बेटी, छोटी बेटी 10 साल की बेटी उठ के फजर में वजू कर रही, तो उनकी आंखों में आंसू आ गए कि घर वालों के दीन पे चलने में मैं ही रुकावट था। जहाँ उनकी गाड़ी स्टार्ट हुई बच्चों ने भी नमाज शुरू कर दी, हम सही हो जाएंगे तो पीछे ये गाड़ी चलेगी, हम खुद ही रुकावट हैं। जब 50 साल के अब्बा फजर नहीं पढ़ते और उनको दीन की फिक्र नहीं है तो घर वालों को कैसे फिक्र हो जाएगी। तो इन नौजवानों ने थोड़ी सी हिम्मत की, देखिए अल्लाह ताला की मदद के अल्लाह ताला ने सूरज को इसका ताबे कर दिया। कोई कहता वो ऐसे ऐसे इस पर था, मुफ्ती शफी साहब ने फरमाया ये किसी ऐसे पे नहीं था, इनकी करामत थी, और करामत इसलिए थी कि अल्लाह के प्यारे थे, कुछ भी नहीं था, कोई ज़मीनी हकायक बदल नहीं जाते, ज़मीनी हकायक वहीं रहते हैं, अल्लाह ताला हालात तब्दील फरमा देते अपने औलिया के लिए, अल्लाह ताला हालात तब्दील फरमा दे। वतहसबहुम अयकाज़ वहुम रुकूद, आप जब उनको देखेंगे ऐसा लगेगा जागे हुए हैं, वहुम रुकूद हालांकि वो सो रहे हैं। रुकूद रक़द यरक़ुदु क्या है, मरक़द कहते हैं, मरक़द है ये, मरक़द कब्र को कहते हैं, सोने की जगह। तो आप जब देखेंगे ऐसा लगेगा वो जाग रहे हैं लेकिन वो सो रहे हैं, हालांकि हाल ये वहम रुकूद वो सो रहे हैं। वनुकल्लिबुहुम ज़ातल यमीन, वो हमारे ऐसे प्यारे हैं हम उनको करवट दे रहे हैं, हम यानी हमारे हुक्म से ये सब हो रहा है, उनको हम करवट भी देते हैं, ज़ातल यमीन दाएं हाथ को, फिर बाएं हाथ की तरफ हम उनको करवट देते हैं। करवट ना दें तो जिस्म गलने लगता है, जैसे बहुत ऐसा मरीज हो जाता है तो उसको बेड सॉल पड़ने लगते हैं, ये क्यों होता है, एक करवट, फिर उसको करवट देते हैं बिठाते हैं, तो हम उनको करवट दे। वकल्बुहुम बासतुन दिलाईही बिलवसीद, और हम उनको उनके साथ जो रहने वाला कुत्ता था उसकी अल्लाह ताला कुरान में जिक्र कर, कल्बुहुम 5 हरूफ हैं, 50 नेकियां इस पर भी मिलेंगी, उनका कुत्ता कल्बुहुम बासतुन, बासतुन हाथ खोले हुए, जैसे बाहें खोले हुए कुत्ता, ज़राईही अपनी ज़राईही बाहें खोले हुए, बिलवसीद चौखट पे पड़ा हुआ था, उस कुत्ते की हयत अल्लाह ताला बयान फरमा रहे। वकल्बुहुम बासितुन ज़राईही बिलवसीद, और उनका कुत्ता बाहें खोले हुए चौखट पे बैठा था, लवित्तला'ता अलैहिम लवल्लैता मिन्हुम फिरारा, ऐ देखने वाले अगर तू देखेगा तो खौफ से तेरा दिल भर जाएगा, पीछे की तरफ लौटेगा, लवल्लैता मिन्हुम तो पीठ फेर के तू भागेगा। इसलिए बता रहा हूँ कि ये खिताब नबी अलैहिस्सलाम को नहीं है, मुफ्ती शफी साहब ने लिखा है कि नबी अलैहिस्सलाम अम्बिया का दिल बहुत मजबूत होता है, आम आदमी के लिए गए अगर तू देखेगा तो ऐसा भागेगा कि ये तो डर लगेगा कि ये पता नहीं कैसे जिंदा है मुर्दा है किस किस्म, अगर तू उनको देखे लवल्लैत मिन्हुम फिरारा तो फिर तू पीठ फेर कर भागे, व मुलियत मिन्हुम रौबा और भर जाए तेरा दिल खौफ से और रौब से कि कैसे लोग हैं। अल्लाह ताला ने उनके कुत्ते की भी उनके कुत्ते की भी तस्वीर कशी की है। इब्ने अतिया मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह ताला फरमाते हैं, एक आलिम है, उन्होंने 5वीं सदी में ये बयान फरमाया کہ دیکھو نیک لوگوں کے ساتھ رہنے والے کتے کو بھی اللہ تعالیٰ قرآن میں ذکر کر رہے ہیں، اور ایک روایت کے مطابق کہ یہ کتا بھی جنت میں جائے گا، جہاں سلیمان علیہ السلام کا ہدہد جنت میں جائے گا، نبی علیہ السلام کی اونٹنی جنت میں جائے گی، ان میں سے یہ کتا بھی جانوروں میں جنت میں جائے گا۔ نیک صحبت کی برکت سے جب کتا جنت میں جا سکتا ہے، انسان چاہے جائے کہ مسلمان، چاہے جائے کہ اصلاح کی کوشش کرنے والا مسلمان اور ان کے ساتھ لگ جانے والا، وہ کیوں نہیں جائے گا؟ لہذا کوشش کرنی چاہیے کہ نیک ماحول کو ہم نہ چھوڑیں، اگرچہ ہم کمزور ہیں۔ حضرت عبداللہ ابن عمر نے پوچھا، یا کہتے ہیں کسی اور نے پوچھا رضی اللہ عنہ صحابہ میں سے، کہ بعض لوگ کمزور ہوتے ہیں لیکن اس وقت کے زور آوروں سے محبت کرتے ہیں، اولیاء اللہ سے محبت کرتے ہیں، ان کا راستہ چلنے کی کوشش کرتے ہیں۔ جیسے پنجاب جا رہے ہیں تو ٹرین تو اعلیٰ والی جا رہی ہے، سلیپر جا رہی ہے، اے سی روپ، انہوں کا چلو ہمیں بھی جانا ہے، پچھلے ڈبے میں کہیں بھی ہم بیٹھ جائیں، جو ڈبہ چوں چاں کرتا ہے، جس کا کرایہ انتہائی کم ہوتا ہے، بہت دھول آتی ہے، سب کچھ ہے، لیکن کبھی نہ کبھی یہ بھی پہنچے گا، جہاں وہ پہلا ڈبہ پہنچے گا وہاں یہ آخری ڈبہ بھی پہنچے گا۔ تو جب صحابی نے عرض کیا کہ اگر وہ آدمی جو کمزور ہے زور آوروں کے ساتھ مل جائے، یعنی پکے ایمان والوں کے ساتھ، تو کیا ہوگا؟ آپ نے فرمایا المرء مع من احب، ہر آدمی اس کے ساتھ اٹھایا جائے گا جس سے وہ محبت اور تعلق رکھتا ہے۔ یہ ہم جیسے کمزوروں کے لیے اللہ تعالیٰ نے راستہ بنایا ہے، لہذا اگر ہم اس درجے کے نہیں ہیں تو اس درجے کے جو لوگ ہمیں نظر آتے ہیں پختہ کار، ان کے پیچھے چلنا شروع کر دیں، انشاءاللہ یہ راستہ جا کے منعم علیہم ہیں، یہ صراط مستقیم پر چلنے والے، انعمت علیہم، جن پر اللہ تعالیٰ نے اپنا انعام نازل کیا، جو ان کے پیچھے چلے گا وہ بھی انشاءاللہ منعم علیہم میں شامل ہو جائے گا۔ اللہ تعالیٰ ہمیں بھی اس منعم علیہم میں شامل فرمائے۔ الحمد